گناہوں سے مجھ کو بچایا الہی، بری عادتیں بھی چھڑایا الہی، بری عادتیں بھی چھڑایا الہی۔
حضرت سیدنا انس رضی اللہ تعالیٰ عنہ نے اپنے بھائی حضرت برا بن مالک رضی اللہ تعالیٰ عنہ سے فرمایا، اے برا رضی اللہ تعالیٰ عنہ، آدمی جب اپنے بھائی کی اللہ عز و جل کے لیے مہمان نوازی کرتا ہے اور اس کی کوئی جزا اور شکریہ نہیں چاہتا تو اللہ تعالیٰ اس کے گھر میں 10 فرشتوں کو بھیج دیتا ہے جو پورے 1 سال تک اللہ عز و جل کی تسبیح و تحلیل اور تکبیر پڑھتے اور اس میزبان کے لیے مغفرت کی دعا کرتے رہتے ہیں، اور جب سال پورا ہو جاتا ہے تو ان فرشتوں کی پورے سال کی عبادت کے برابر اس کے یعنی میزبان کے نامۂ اعمال میں عبادت لکھ دی جاتی ہے، اور اللہ تبارک و تعالیٰ کے ذمے یہ ہے کہ اس کو یعنی میزبان کو جنت کی لذیذ غذائیں، جنت الخلد اور نہ فنا ہونے والی بادشاہی میں کھلائے۔ سبحان اللہ، سبحان اللہ، سبحان اللہ۔ کسی کے گھر مہمان تو کیا آتا ہے، گویا اللہ عز و جل کی رحمت کی چما چم برسات شروع ہو جاتی ہے، اس قدر اجر و ثواب اللہ اللہ۔ مگر یاد رہے ہر عمل میں اخلاص شرط ہے، اگر کوئی دنیاوی مفاد یا شہرت کے پیچھے نظر کسی کی مہمان نوازی کرے تو پھر ثواب نہیں، یار اس کی اپروچ موت ہے، چاہے کی گالی پلا دو کام نکلوا دو، یا کوئی بڑا افسر آ گیا ایم این اے ایم پی اے یا کونسلر یا پولیس والا، اس لیے اس کی خدمت کی یہ مطلب یہ اپنے کام آئے گا اور اپنے الٹے سیدھے ان سے کام نکلوائیں گے، تو وہ ایک الگ میٹر۔ انما الاعمال بالنیات، اعمال کا دارومدار نیتوں پر ہے، یعنی کہ جو مہمان کی مہمان نوازی اس لیے کرے کہ اللہ کے لیے کرے اور اس سے کسی قسم کا فائدہ مقصود نہ ہو، اگر اس سے اتنا مفاد ہے کچھ فائدہ مقصود ہے کہ یہ اپنے کو تحفہ دے گا خوش ہو جائے گا تو یوں کر دے گا نوکری دلوا دے گا، تو اب یہ فضیلت نہیں ہے، تو فضیلت اسی صورت میں ہے کہ لے وجہ اللہ ہو اللہ کے لیے، تو اگر کوئی دنیاوی مفاد یا شہرت کے پیش نظر کسی کی مہمان نوازی کرے تو پھر ثواب نہیں، اور ہرگز ہرگز اس قسم کی بات زبان تو زبان دل میں بھی نہ لائے کہ ہمارا مہمان تو بڑا بے مروت نکلا، کچھ دینا تو درکنار، زبانی شکریہ تک ادا نہیں کیا، اس طرح ثواب مل جائے۔ مہمان کے آگے جتنا بھی کھانا رکھا جاتا ہے وہ سارا حساب سے مستثنا الگ ہو، بلکہ مہمان کے آگے بہت سارا کھانا رکھ دیا جائے پھر اس میں سے جتنا بھی بچ رہے اسے کھاتے رہے تو قیامت کے روز اس کا بھی حساب نہیں دیا جائے گا۔ اس لیے بعض بزرگوں کی عادت ہوتی تھی کہ گھر میں جو کچھ کھانا حاضر ہوتا سب کا سب مہمانوں اور دوستوں کے آگے رکھ دیتے، اور پھر بچا ہوا بعد میں تناول فرماتے رہتے۔ چنانچہ امام غزالی رحمۃ اللہ علیہ فرماتے ہیں، ایک بزرگ کی عادت تھی کہ جب بھائیوں کے سامنے دسترخوان بچھاتے تو بہت سا کھانا لگاتے، اور فرماتے حدیث پاک میں آیا ہے کہ جو کھانا دوستوں کے آگے سے بچ رہے اس کا حساب نہیں ہوگا، تو میں چاہتا ہوں کہ جو کھانا دوستوں کے سامنے سے بچا ہوا اٹھاؤں وہی کھایا کروں۔ مہمان سے کام لینا مروت کے خلاف ہے۔ حضرت سیدنا امیر المؤمنین عمر بن عبد العزیز رضی اللہ تعالیٰ عنہ ایک رات اپنے مہمان کے ساتھ محض گفتگو تھے کہ چراغ بجھ گیا، آپ خود ہی اٹھے چراغ میں تیل ڈالا، مہمان نے کیا امیر المؤمنین مجھے حکم فرما دیتے میں تیل ڈال لیتا، فرمایا مہمان سے کام لینا ٹھیک نہیں، اور کیا خادم کو آواز دے دیتے، فرمایا وہ تو بےچارا ابھی ابھی سویا ہے۔ پھر سیدنا عمر بن عبد العزیز رضی اللہ تعالیٰ عنہ نے ارشاد فرمایا، میں تیل ڈالنے سے پہلے جو عمر بن عبد العزیز تھا اب تیل ڈالنے کے بعد بھی وہی عمر بن عبد العزیز ہوں۔ تمہارا پیارے پیارے سائی بھائیو، حقیقت یہی ہے کہ مہمان اللہ کی نعمت ہے، سنت یہ ہے کہ انسان مہمان کو دروازے تک رخصت کرنے جائے، اللہ کرے کہ ہم بھی مہمانوں کی خوش دلی کے ساتھ خدمت۔ بعض بزرگوں کے یہاں تو یہ ہے کہ مطلب اپنے مکان میں ایک کمرہ الگ بطور ڈنگر خانہ مہمانوں کو کھانا کھلانے کے بطور، एक पूरे मकान में एक कमरा रखना, उनके यहाँ अपने मकान की ज़कात, एक कमरा एक रूम मेहमानों के लिए मखसूस कर दिया। नहीं तो घरों में चलती भी कम है ना, बच्चे अभी नहीं घरों में झगड़ा करना ना शुरू कर देते, अब एक मेहमानों के लिए कमरा मखसूस, क्योंकि हर एक जिसकी चलती हो वो एक नियत ही करने के, भैया मेरा मेहमान खाना है, टीवी लॉन्च और पता भी बेडरूम ड्राइंग रूम ये सारे बनते हैं, तो अभी एक मेहमान रूम भी बनते, तो आप कहेंगे ड्राइंग रूम मेहमान रूम है, हो सकता है ऐसा ही। तो इन मल आमाल जो अड्डा और कियामत पर ईमान लाए उसे अच्छी बातें करनी चाहिए, वरना खामोश रहना चाहिए। इस उन्वान पर तो तकरीबन 7 जुमेरात तक मैंने मुसलसल बयान किया है। ये भी मतलब कोई अमल है, क्योंकि बोलना भी कोई अमल है, क्योंकि यहाँ तो लोग मतलब लेकर बोलते ही चले जाते, बिल्कुल बात को नॉन स्टॉप इतना बोर कर देते हैं कि बंदा उसको देखकर ही गली बदलता है कि यार आ रहा है, और उसको भी तरह तरह के अलकाब से नवाजता है, आने वाले को पीछे से सामने से गुनाहगार भी होता, ये गूंग है या ये मतलब कुछ कू है, ये गुना पीछे से बुराई करता, तो ये कई गुना बल्कि गुना यार ये ऐसा वबाल है, हकीकत ये है कि गुना में दूसरों के हुकूक भी तो पामाल होते हैं, डायरेक्ट नहीं सही इनडायरेक्ट। इसमें एक इस पर मैंने मिसाल रखी ना कि अगर तुम ज्यादा बहुत बातों में होंगे तो लोग तुम्हें देख करके चुस्कू आ रहा है, तो गूंग आ रहा है अपने पर, अब ये चलेगा नहीं अपनी जान पर, ये काम है और लिया गया, तो इस तरह ना तुम बातों में होते ना बिचारा ये तुम्हारी बुराई करके गुनाहगार हो। गुनाहों की वजह से तहत तालियां होती हैं, गुनाहों की वजह से बारिशें रुक जाती हैं, गुनाहों की वजह से वबाएं फैलती हैं, ताउन जैसी बीमारी गुनाहों की कसरत से फैलती है, लपेट में हरे का तक, तो इन मानों पर गुनाह करने वाला जो है वो दूसरों के लिए भी गोया हक तलफी का इनडायरेक्ट सबब बनता है। हकुल अब्द तलब करने वाला इसको डायरेक्ट नहीं कह रहा है, हर गुनाह हकुल अब्द तलब नहीं करता, लेकिन यूं हर गुनाह का बबाल सब पर पड़ता और यानी के फिर सभी लपेट में आया, वो इन इस तरह भी गुनाहों से अगर इतनी ऐसी बचे के इसने मेरे दूसरे मुसलमान भाइयों की भी खैर खाई है इसलिए भी मुझे गुनाह नहीं करना चाहिए, तो इंशाअल्लाह इस खैरखाई का भी सवाब मिलेगा। दीन नसीह था, दीन खैर खाई का नाम है, आप कहोगे खैर खाई के माना क्या, खैर माने भलाई, शाही माने चाहना, भलाई चाहना, तो दीन भलाई चाहने का नाम है, दीन ने दूसरे की भलाई चाहे, भलाई माने बेहतरी, अच्छाई, तो दूसरे की बेहतरी, तो इसलिए मतलब दूसरे की बेहतरी के बेचारा मेरी वजह से कहीं मुसीबत ना पड़े, तो गुनाह से बचने में यूं बहुत सारे सवाब में एक सवाब इंशाल्लाह इस नीयत का भी हो जाएगा कि जितनी नीयतें हमारी अच्छी होती चली जाएंगी उतने सवाब भी हमारे बढ़ते चले जाएंगे। तो अल्लाह तबारक व तआला हमारे हाल पर रहम फरमाए, तो वाकई जबान हमें अता करके बहुत बड़ी नेमत अता की, मगर एक तरह से इम्तिहान भी हमारे पीछे लग गया, ये जबान ना होती तो वो इम्तिहान भी शायद ना होता। वो शख्स बड़ा बदनसीब चेहरा कि जो अपनी जबान या आंखों के सबब जहन्नम में दाखिल हो जाए, तो फिर सब जाहिर सर पचाड़ पचाड़ कर कहेगा कि काश में गूंगा होता, काश में अंधा होता, मैं गूंगा और अंधा होता तो जबान और आंखों की वजह से जहन्नम का मुंह टूंगे। ये बहुत मैंने गहरी बात, ये समझने वाली बात, ये अपनी एक सोच होती और हदीसों से मुतसादिब नहीं मिली। जाहिर है कि गाली दोगे किसी को जबान से तो हो सकता है कि अल्लाह नाराज हुआ और जहन्नम में फेंक, तो फिर बंदा तमन्ना करेगा काश मेरी जबान होती ही नहीं जो मेरे मुंह से गालियां लाओ। आंखें हैं तो बदनिगाही हो रही है, आंखें होती नहीं तो कैसे बदनिगाही, आंखें होती नहीं तो फिल्में कैसे देखते, ड्रामे कैसे देखते, नाम अहरम कैसे ताकते, अमर अदम कैसे बदनीयत से जी होते ही होती नहीं, तो कहते ना रहे बात ना बजे बात, तो ये आंखें भी जमाना तो जहन्नम की लगाम का काम दे रही है, बजायर ने जहन्नम की तरफ खींचने वाली लगाम, वो पील पड़ी हुई है आंखों की और वो जहन्नम की तरफ घसी गई, जिधर उठी बदनिगाही, जिधर उठी बदनिगाही, जिधर उठी बदनिगाही। एक बुजुर्ग का मसमू वाकया सुना हुआ वाकया, ये मतलब वो इतना नीची निगाहें रखने के आदि थे, इतना आदि थे नीची निगाहें रखने के, एक बार जैसे अपने दोस्त के घर तशरीफ ले गए तो उनकी कमीज में आकर देखा कौन है, वो नीचे निगाहें वो खड़े हुए थे, हमेशा इसी तरह रहते थे नीचे निगाह होती थी, तो कमीज ने जाकर अपने आका से कहा कि वो आपके नाबीना दोस्त आए हुए, यानी मतलब लोगों को ये गुमान था कि ये नाबीना नीचे आके इतना नीचे निगाह होता था, तो गोया उनके जहन में ये बात बैठ गई थी कि यहाँ से इस कदर नाजुक मामला है इम्तिहान का کہ آ کے فوراً جہنم میں اچھال کر پھینک دیں. دیکھو حدیث شریف میں ہے بھی نا کہ جس نے اپنی آنکھوں کو نظر حرام سے پر کیا اس کی آنکھوں میں جہنم کی آگ بھری جائے گی. اب یہ کہ جیسے ناک دیکھ رہے ہیں, بے شک عورت خبریں دے رہی ہے اسی کو دیکھ رہے ہیں بے پردہ عورت, جہنم میں جانے والا کام ہے. اپنی آنکھیں حرام سے بھری جا رہی ہیں اور گو میں فاطب میں تسلی یہ دے رہے اپنے آپ کو, یار میں تو خالی خبریں دیکھتا ہوں, ڈرامے تھوڑی غیر عورت کو بھی دیکھے تو خبروں میں پھر عورتوں کے مزید سین ہوتی الٹے سی خیر ہوتے ہی ہوں گے. تو اس زمانے میں تو آنکھوں کی حفاظت اور زبان کی حفاظت ایسا لگتا ہے جوئے شیر لانے کے مترادف ہو سکتا, سمجھ نہیں آتا کہ کس طرح آدمی کنٹرول. اتنا معاشرہ جو ہے اتنا خراب ہو گیا, اتنا بگڑ گیا کہ کچھ سمجھ نہیں آیا کیسے ان پر کنٹرول کیا جائے. داس سمجھاؤ, داس سمجھاؤ, بندہ ماننے کے لیے تیار ہے, بعد لوگ سمجھانے سے یہ ہوتا ہے کہ میرے سامنے اسے خاموش ہے تو پیچھے تو جو مڑ کے دیکھا دیکھ رہے کہتے کی آواز آ رہی, اسی طرح نگاہ ہو کا معاملہ اپنے سامنے ہی ہوگا اور پیچھے سے تبدیل ہوگا. تو میں بےچارا غریب مسکین کیا پتا نہیں میرا کیسا خاتمہ ہوگا, میں کہاں جاؤں گا مرنے کے بعد, مجھے تو خدا کی قسم تو نہیں, میں تو بہت ہی مسکین اور نادار ہوں اعمال کے معاملے میں, ورنہ ایک عمل بھی میں ایسا نہیں جانتا کہ جس کے بارے میں مجھے کنفرمیشن ہو کہ بھائی یہ اللہ کی بارگاہ میں مقبول ہے. مجھے تو کچھ پتا ہی نہیں, جب تک مجھ سے ڈرنا کیا. جس طرح آپ مطلب ایک انسان بشر ہے, پھر انسان بشر خطا کا سلسلہ سرا سر مطلب خطا کا نہ یہ ان کی ساری ہے, بندہ یہ حقیقت درج کر رہا ہوں. بھرا یہ کہ اللہ تعالیٰ ہمارے حال زار پر رحم فرمائے. اور یہ میرا میں نے تحریک بہت چلائی ہے کفل مدینہ کی, زبان پر کفل مدینہ, نگاہوں پر کفل مدینہ, کہ آپ اٹھے تو بے شک قرآن کی زیارت کرے, مسجد کی زیارت کرے, دینی کتابیں پڑھے, تلاوت کرے, قرآن کو دیکھے پڑے, ان کی زیارت کرے, مزارات کی زیارت کرے, اللہ کے نیک بندوں کی زیارت کرے, علماء اور مشائخ حضرات کی زیارت کرے, تو منع نہیں ہے. آپ ہوگا یہ استعمال تو ماں کی زیارت کرے, باپ کی زیارت کرے, جیسے میں نے عرض کیا ابھی کہ ماں کو رحمت کی نظر سے ایک بار دیکھو ایک مقبول حج کا ثواب لوں گا, تو اس کا تو منع ہی نہیں ہے کہ آنکھ کو بالکل توڑ دے, یہ تو کوئی نہیں دے. وہ تو کسی کسی کا درجہ ہوتا ہے, مقام ہوتا ہے, جنہوں نے آنکھوں کے مقصد کو سمجھا. جیسا کہ ایک صحابی نے سنا کہ اللہ کے محبوب دانا غیوب صلی اللہ تعالیٰ علیہ وسلم وفات پا گئے, وفات ظاہری پردہ فرما, تو بے قرار ہو گئے, مستجاب الدعوات کو سے دعائیں قبول ہوتی دیں گی, فوراً ہاتھ اٹھا دیا گیا, یاد نہ یہ ان آنکھوں سے تو میں تیرے محبوب کے جلوے دیکھتا تھا, خوب رچ کے دیدار کرتا تھا, یا اللہ اب محبوب تو نگاہوں سے چھپ گئے, اب تو میں انہیں دیکھ نہیں سکوں گا, تو اب ان آنکھوں کی مجھے ضرورت بھی نہیں رہی, یا اللہ یہ آنکھیں واپس لے لیں. تو دعا ختم ہونے سے پہلے پہلے وہ نابینا ہو گئے. کسی نے کہا نا دل یاد لئی بنایا ہے تعریف لئی زبان, اللہ رسول کی تعریف کے لیے زبان بنائی, انہی کی یاد کے لیے دل بنایا گیا. دل یاد لئی بنایا ہے تعریف لئی زبان, اکھیاں بنایا سونے دے دیدار واسطے.
گناہوں سے مجھ کو بچایا الہی.